आजकल
नमस्कार, मैं हूं आजकल के साथ सीमा चिश्ती
और मैं हूं परवेज आलम। आजकल कार्यक्रम के श्रोताओं को मेरा नमस्कार।
आज के कार्यक्रम में अयोध्या के शिलान्यास की तैयारियां,
जर्मन शहर बर्लिन में विवादित बर्लिन वॉल का टूटना शुरू,
उधर सोवियत यूनियन का विखंडन शुरू,
मद्रास के निकट श्री परम्बदूर से खबर मिल रही है कि भूतपूर्व प्रधानमंत्री श्री राजीव गांधी की एक बम विस्फोट में हत्या हो गई है।
परवेज जरा रुक जाइए, श्रोता परेशान है, फोन आने वाले हैं, ये लोग जानना चाहते हैं कि आखिर ये हो क्या रहा है।
हो वही रहा है जो होना चाहिए। बता देते हैं, हो ये रहा है कि हम और आप यहाँ मौजूद हैं बीबीसी हिंदी रेडियो के 75 साल मनाने के सिलसिले में। अब सवाल ये है कि बात कहाँ से शुरू करें।
देखिए साहब, बात तो शुरू हो चुकी है तो क्यों ना गाड़ी आगे बढ़ाई जाए।
मैंने 1988 में बीबीसी हिंदी सर्विस ज्वाइन की, उससे पहले मैं आकाशवाणी में था और मैं तो बस देखते ही रहता था बीबीसी हिंदी में वहाँ के लोगों को और उनके स्टाइल को। लेकिन सबसे जो दिलचस्प चीज थी वो थी खबरों का आना जाना इतनी तेजी से और इतनी शिद्दत से। शायद मेरा कभी खबरों से ऐसा ताल्लुक नहीं रहा था कि हर खबर ऐसा लगता था जैसे कि कहीं घर से आ रही है और उसको बहुत ही प्यार से बहुत ही संजीदगी के साथ में समझना है और उसका विश्लेषण करना है। हम और आप अच्छी तरह से जानते हैं 1989 में अयोध्या आंदोलन बहुत तेजी पर था, वो इलेक्शन बहुत जबरदस्त जिसमें विश्वनाथ प्रताप सिंह इलेक्शन में एक हीरो की तरह से पेश किए जा रहे थे, खासतौर पर जो नॉन बीजेपी जैसा जो विकल्प था। फिर उसके बाद में हम आते हैं बर्लिन वॉल की तरफ, उसका टूटना।
Around me scores of people have arrived being held back by the police to watch this first incision into the Berlin Wall since it was put up.
मुझे इसलिए याद है कि मैं उस सिलसिले में यूं शामिल था कि जब ये बर्लिन वॉल टूटी उसके बाद में फिर मैंने एक ड्यूटी ट्रिप के लिए प्रपोजल डाला बीबीसी रेडियो में कि साहब मैं जाना चाहता हूँ। और मजे की बात यह कि मुझे एक महीने का ड्यूटी ट्रिप मिला जो अपने वक्त के हिसाब से बहुत बड़ी बात थी। और मैं कवर करने के लिए गया, पहला जो मल्टी पार्टी इलेक्शन हुआ था जर्मनी में, ये एक्चुअली हुआ था बाद में 1990 में हुआ, मार्च में बहुदलीय चुनाव हुए थे। ये ईस्ट जर्मनी में हुए, ये चेकोस्लोवाकिया में हुए क्योंकि अब तो चेकोस्लोवाकिया कहलाता भी नहीं है
जी।
और ये हंगरी में भी हुए। तो इन सारी जगहों पे मैं गया और वहां से रिपोर्टें भेजता था बीबीसी हिंदी सर्विस के लिए। पहले आमतौर पर क्या होता था कि यहाँ मार्क टली साहब होते थे जो बीबीसी के बहुत ही बड़े ब्यूरो चीफ और बहुत बड़े संवाददाता माने जाते थे, और उसके अलावा और भी जो लोग यहाँ पे आते थे वो अंग्रेजी में डिस्पैच फाइल करते थे, फिर उसका अनुवाद होता था।
अगर मार्क टली का नाम थोड़ा से मशहूर हो गया, इसलिए मशहूर हो गया कि इतना लोग बीबीसी हिंदी सर्विस को सुनते हैं, और जब लोग गांव-गांव को जाते थे, फॉरेन करेस्पॉन्डेंट जाते थे, सब गांव वाले सोचते थे कि वो मार्क टली है, इसलिए मार्क टली का नाम हिंदी सेवा सुनने वाला राज्य से मशहूर हो गया।
मुझे दो बातें और याद आती हैं, मुझे लगता है कि उनका जिक्र करना जरूरी है। वो ये है कि 1990 में मैंने कहा जैसे मल्टी पार्टी इलेक्शंस हुए और वो कवरेज हुआ, फिर 1990 में 2 अगस्त को सद्दाम हुसैन नाम साहब के जो आदमी हैं इराक में, वो अचानक हमला कर देते हैं कुवैत पे, और वो मुझे ऐसा लगता है कि वो बहुत बड़ा वाकया है जिसने हिंदी रेडियो पे जो ब्रॉडकास्ट होती थी उस जमाने में, जो प्रसारण होते थे, उनके स्वरूप को बहुत बदल दिया। इसलिए कि ये मत भूलिए कि तकरीबन 20 लाख लोग ऐसे थे जिनका इवैक्यूएशन हुआ वहां से, पूरे रीजन से, और ये इवैक्यूएशन जहां तक मैं समझता हूँ सबसे बड़ा माना जाता है।
ये सिविलियन इवैक्यूएशन मतलब असैनिक उसमें परिस्थितियों में किया गया सबसे बड़ा इवैक्यूएशन है, और ये तो गिनीस बुक ऑफ रिकॉर्ड्स में शामिल है, भारत का ये सबसे बड़ा इवैक्यूएशन था।
जो भारतीय मूल के लोग वहां मध्य पूर्व में नौकरियां कर रहे थे उनको वापस लाया गया, और बीबीसी हिंदी रेडियो उस सब में मौजूद था। मौजूद इस तरह से था कि तब तक दिल्ली से मध्य पूर्व से भी हम लोगों ने रिपोर्टें जो संवाददाता होते थे उन्हीं की आवाज में लेने का सिलसिला शुरू कर दिया था। तो मतलब ये कि अब खबरें ऐसा नहीं होता था कि एक डिस्पैच आ गया और अनुवाद होके जा रहा है, बल्कि वो अलग अलग संवाददाता हैं, وہ اپنی آواز میں، اپنی بھاشا میں، اپنی شیلی میں چیزیں بھیج رہے ہیں. اور مجھے خود یہ موقع ملا تھا کہ ایک ڈیڑھ مہینے کے لیے مجھے بھیجا گیا تھا، جس میں کہ میں مدھیہ پورو گیا، عراق کے بارڈر سے میں نے رپورٹیں فائل کی ہیں. بہت ساری جو آوازیں تھیں، جو اپنے ہندی بولنے والے لوگ تھے جو وہاں پھنسے ہوئے تھے بارڈر پہ اور عمان میں، اور مجھے یاد ہے میں گیا تھا یروشلم اور وہاں سے رپورٹیں میں نے فائل کی. اور وہ کمال کا دور تھا میرے لیے بھی اور بی بی سی ہندی ریڈیو کے لیے بھی اور ہمارے سارے ساتھیوں کے لیے بھی، کہ ایک دم سے جو ہمارا پرسارن کا پورا انداز تھا وہ سب کچھ بدل گیا تھا.
کیا یہ ایک طرح سے سندرب تھا اس پورے دور کے لیے، بی بی سی ہندی کو تیار کرنے کے لیے، جب تمام سٹرنگرز وغیرہ اس کے فوراً بعد آئے، یعنی رپورٹرز اور جو پتکار تھے جو تمام شہروں میں تھے، بھارت کے کئی کونوں میں، جو اپنا لہجہ، اپنی شیلی، اپنے تجربے لے آئے بی بی سی ہندی میں، تو وہ صرف ایک ہندی سیوا، ایک بڑا ہی اسٹارچڈ یا ایک بہت ہی سنکیرن سا وہ ایک چیز نہیں رہی، لیکن عمر فاروق کی دکنی زبان، رامدت ترپاٹھی کا لہجہ، سنجیو شریواستو، سلما زیدی، رحیم اللہ یوسف زئی، جو پٹھانیت ادھر بالکل طالبان بھی اس وقت آپ یاد کیجئے، وہ اس کا بھی سلسلہ ایک چل رہا ہے، وہ بھی خبروں میں ہے، اسد جولی پنجاب سے، رشیدہ بھگت مدراس سے، تو ان میں کو لے کر مطلب بی بی سی ہندی میں ایک اتھل پتھل سی تھی، ایک بھاشا زبان جس کو بہت گمبھیرتا سے لیا جاتا تھا اور لیا جانا بھی چاہیے، لیکن نقطے کا چکر، اس میں کن شبدوں کا پریوگ ہوگا، یہ ہندوستانی ہے، اردو ہے یا دکنی ہے، اس کا ذرا سا یاد کیجئے کیسا تھا اس وقت.
مجھے تو اچھی طرح سے یاد ہے، لیکن اس طرف آنے سے پہلے مجھے ایک واقعہ اور بہت اچھی طرح سے یاد رہتا ہے، وہ ہے 1991 میں جو بھوتپورو پردھان منتری ہیں شری راجیو گاندھی، ان کی ہتیا. 21 مئی کو یہ واقعہ ہوتا ہے اور یہ خبر آتی ہے، اور رات میں اچلا شرما ڈیوٹی پر تھیں اور میں بھی ساتھ میں ان کے تھا، اور ہم کو کچھ ہی گھنٹوں کے اندر یہ پروگرام کرنا تھا. اور دیکھیے، کیونکہ بی بی سی ہندی ریڈیو بدلنا شروع ہو گیا تھا، کیونکہ ہم لوگوں نے کچھ اسٹرنگرز جگہ جگہ پہ بنا لیے تھے، تو ان کو ایک دم سے جگایا گیا راتوں رات. فون آسانی سے لگتے نہیں تھے، لیکن پھر کسی نہ کسی طرح سے کوشش کر کے رپورٹیں ان سے لی گئیں. جسوندر حیدرآباد اور بینگلور کو کور کرتے تھے، ان سے بات ہوئی. اسی طرح سے ایک ٹی ایس وی ہری نام کے پترکار ہوتے تھے، سری پرمبدور، ان کو بھیجا گیا کہ بھائی ذرا جا کے دیکھیے اور ہمارے لیے رپورٹ کریے. اور اسی پروگرام کے سلسلے میں مجھے جو سب سے زیادہ دلچسپ بات یاد آتی ہے وہ ہے شری نرسمہ راؤ کو کھوج پانا. ہوا یہ تھا کہ ہم کو یہ بتایا گیا دلی سے کہ نرسمہ راؤ سی ڈبلیو سی کے سب سے ورشٹھ نیتا ہیں، لیکن وہ پارٹی میں سکریہ نہیں ہیں اور ان کو پوچھا بھی نہیں گیا ہے، ان کی کوئی الیکشن میں بھومیکا بھی نہیں ہے، تو اس قدر ناراض ہیں کہ وہ کہیں ایک طرف کونے میں جا کے پڑ گئے ہیں. تو جگہ جگہ فون گھمائے گئے. ناگپور میں میں نے کسی طرح سے ان کے ساتھ میں سمپرک بنا لیا، ان کے پی اے تھے، انہوں نے کہا صاحب آپ تو بہت رات میں فون کر رہے ہیں، وہ تو بہت زیادہ دوائیں وغیرہ لے کے سو گئے ہیں، مگر صبح میں جلدی اٹھ جاتے ہیں، تو آپ ایسا کیجیے صبح میں فون کر کے اپنی قسمت آزما سکتے ہیں، تو میں بات کرا سکتا ہوں اگر اٹھ گئے تو. میں نے پھر وہ 5 بجے کے بعد میں وہ فون کرنا شروع کر دیا، اور اتفاق دیکھیے، میری قسمت دیکھیے کہ نرسمہ راؤ
فون
پہ آ گئے. اچھا اب کیا ہے کہ ٹرانسمیشن ہمارا شروع ہو چکا ہے، تقریباً ہو چکا تھا، اور میں ان کے ساتھ میں انٹرویو کر رہا ہوں، تو مجھے ٹینشن یہ بھی ہے کہ جلدی سے بات ختم کروں اور لے کے اس کو
دوڑوں
اور اسٹوڈیو لے جاؤں. ایسا نہیں تھا کہ وہاں سے میں بٹن دبا دوں اسٹوڈیو میں چلا جائے گا، فزیکلی بھاگ کے لے کے جانا ہوتا تھا. بہرحال میں نے ان سے بات چیت کی، اور وہ انٹرویو ایسا دیکھا جائے تو کچھ خاص بات نہیں ہے اس میں، لیکن اگر غور سے سنیے گا تو اس میں بہت کچھ آپ کو سنکیت بھی مل جاتے ہیں، اور اس لیے مل جاتے ہیں اس وقت کی پلیئر تھے اور بعد میں جا کے بھارت کے پردھان منتری بنے.
نرسمہ راؤ جی، میں نے دلی فون کیا، کچھ پریکشکوں سے بات کی، کچھ حلقوں سے ایسا سننے میں آیا کہ کچھ لوگ آپ کے نام پر وچار کر رہے ہیں کہ آپ کو پارٹی کا نیتا نیوکت کیا جائے، آپ کیا کہیں گے؟
میں کیا کہہ سکتا ہوں، یہ تو کانگریس ورکنگ کمیٹی میرے وچار میں طے کرے گی. پارٹی کی اپنی مشینری ہے، اپنی ویوستھا ہے. اب میں تھوڑی دیر میں جا رہا ہوں، میں ابھی ناگپور سے بول رہا ہوں.
خاص بات اس پروگرام کی یہ تھی کہ یہ بی بی سی وشو سیوا کی، جو اس زمانے میں کہا جاتا تھا کہ ایک خاصی بھاشا ہے 40-50، ان میں تقریباً اور بھی بہت سارے پروگرام، تو ان میں سے یہ پروگرام سلیکٹ کیا گیا، اور چننے کے بعد میں اس کو بھیجا گیا اے بی یو میں بی بی سی ورلڈ کی اینٹری کے روپ میں ہی. اور اس کو جو سب سے بڑا اوارڈ تھا، بیسٹ نیوز اینڈ کرنٹ افیئرس کے پروگرام کا، وہ اوارڈ ملا، اور باقی تو ہسٹری ہے. تو اب بات آتی ہے بابری مسجد کے ٹوٹنے کی 1992 میں، جو بہت بڑا واقعہ تھا بی بی سی ہندی ریڈیو کے لیے. آپ کہاں تھیں؟
میں سب وہیں تھی، جہاں سے آپ لوگ کوریج کر رہے تھے میں بالکل مسجد کے سامنے تھی اور آئی وٹنس کے لیے میں رپورٹنگ کرنے گئی ہوئی تھی, تو اس لیے سارے دن ہم لوگ وہیں تھے, تو جو باقی پترکاروں کا حشر ہوا وہی ہمارا حشر تھا, اور اس میں ہم لوگوں نے دیکھا بی بی سی ہندی کے لیے جو لوگ کام کر رہے تھے, مارک ٹلی وغیرہ, رامدت جی, سب لوگوں کو ہم لوگوں نے بھاگتے پھرتے دیکھا.
ایسا ہے کہ شام کو 5 بجے جو پوری کی پوری مسجد گر گئی ہے, اب اس میں کچھ بچا نہیں ہے, تینوں اس کے گنبد گر چکے ہیں, رام للا کی مورتی اس سے پہلے نکال دیا تھا, باہر کی دیوار بھی گر چکی ہے, تو مسجد تو پوری طرح سے دھوست ہو چکی ہے.
لگ بھگ کتنے لوگ تھے جو مسجد میں گھسے جنہوں نے مسجد کو نقصان پہنچایا؟
ایسا کام جب شروع ہوا ہے برادا تب تو وہ جو وشو ہندو پرشد نے گھوسا کی تھی کہ وہ مسجد کے سامنے کے ادھگرہ کھیتر میں پرتیکاتمک روپ سے صفائی اور دھلائی کا کام کریں گے, لیکن لگ بھگ 10:30 بجے جب لال کرشن اڈوانی جو ودھی دل کے نیتا ہے اور بھارتیہ جنتا پارٹی کے ادھیکش ڈاکٹر مرلی منوہر جوشی آئے اپنے قافلے کے ساتھ, تو اس کے بعد ہی وہاں پر کچھ قریب 50-60 یوک جو ہے وہ سارا گھیرا بندی توڑ کر کے اس کے اندر گھسے گئے, وہ سب اندر آ گئے.
بی بی سی ہندی کے لحاظ سے ایک بڑا موومنٹ یا ایک بہت بڑا قدم تھا 1992 کے بعد یہ فیصلہ کہ دلی میں ایک ستھائی دفتر قائم کیا جائے, جو مین دفتر ہے آج 24 سال بعد یا 25 سال بعد آج دلی سے مکھیتہ براڈ کاسٹ ہوتا ہے, پرسارن ہوتا ہے, اس کی نیو رکھی گئی 1994 میں جب 4 لوگ ہم لوگ اس خاص پرپس کے لیے ریکروٹ کیے گئے بی بی سی دوارا, اس میں مدھکر اپادھیائے, قربان علی, سنجیو شریواستو اور میں, اور اس پورے سلسلے میں مدھکر اپادھیائے نے ایک طرح سے سلسلہ شروع کیا اور بالکل سیٹلائٹ کوالٹی یا بالکل عمدہ آواز ایک بہترین اسٹوڈیو میں دلی سے پرسارن شروع ہوا, کیونکہ رپورٹیں دلی سے جتنا لائیو یا بالکل آنکھوں دیکھا حال وورن اور جس پر آج کل بہت توجہ دی جاتی ہے اور ایک بڑے نئے اس کی طرح پیش کیا جاتا ہے کہ انٹریکٹیوٹی یعنی شروتاؤں سے بات چیت یا زمین پہ جو لوگ ہیں ان کی آواز, ان کے کنسرنز, ان کی چنتاؤں کی گونج آپ اسٹوڈیو میں لے آئے, اس کا سلسلہ تبھی شروع ہو گیا تھا. اور اس کے بعد کئی طرح کی اس طرح کی چیزیں ہوئیں, جس طرح سے جو ہوائی جہاز IC-814 انڈین ایئر لائنز کا جس کا اپہرن ہوا تھا کاٹھمانڈو سے بھارت کا, اس کو پوری طرح سے بی بی سی کے ایک شام کے کارکرم میں آج کل میں ہم سب لوگوں نے کور کیا, اس میں ریحان فضل, رینو اگال, شالنی جوشی, اور اس پورے چیز کو ہم لوگ بنا زیادہ شور مچائے ہوئے یا ڈرامہ کیے ہوئے خبروں کو ایک دلچسپ انداز میں, ایک بہت جیوت انداز میں, اور جیسا کہ آپ نے جسی کے بارے میں کہا اس میں ایک انوالو ہو کر بھی, دل پہ لے کر بھی, لیکن اس کو پھر بھی ایک تٹستھ روپ میں رکھ سکنے کی کشمتا ایک بی بی سی میں بن چکی تھی تب تک.
لیکن ایک بڑی دلچسپ چیز ہوئی جو میں نے اپنی آنکھوں سے دیکھی, بھاشا اگر بی بی سی ہندی ریڈیو کی بدلی جو عام ہوئی, سہج ہوئی, اچھی ہوئی, لوگوں کی سمجھ میں آنے لگی, وہ بھی اس لیے بدلی کہ کیونکہ جگہ جگہ سے لوگ اپنے اپنی آوازوں میں اپنے اپنے انداز سے رپورٹیں فائل کر رہے تھے. شبیر بھومک جن کا جینڈر کبھی کوئی صحیح نہیں ہوا بھاشا میں,
بالکل صحیح, لیکن وہی ان کی خوبی تھی,
لیلا نظر آتا ہے, مجنون نظر آتی ہے.
بھارتی سمے صبح 8:45 پر مدر ٹریسا کے کافن کو لے کر کلکتہ کے سینٹ تھامس چرچ سے ایک فوجی ٹکڑی پوری سامرک قاعدے سے پریڈ کرتی ہوئی نیتا جی انڈور اسٹیڈیم کے اور بڑی. اس شوک یاترا میں ان کے دوارا ستھاپت مشنریز آف چیریٹی کے نن اور کئی غریب اور لاچار لوگ بھی شامل ہوئے جن کے سیوا میں مدر ٹریسا نے اپنے جیون اتسرگ کیا تھا. ٹھیک 10 بجے مدر ٹریسا کے,
اور اسی طرح سے رامدت ترپاٹھی نقطے لگاتے لگاتے اور سجاتے سجاتے بےچارے پریشان ہو جاتے تھے.
میں اس سمے فروخ آباد کی آلو منڈی میں ہوں, صبح کا وقت ہے, ابھی منڈی کھل رہی ہے اور آلو آنے لگا ہے ٹریکٹروں میں لد کے, اور یہاں پر میرے ساتھ کچھ آلو کے کسان بھی ہیں اور آڑتی بھی ہیں.
ستیش ورما ادھیکش آلو آڑتی ایسوسی ایشن.
اور آپ؟
رام کمار دوبے, ایوارڈڈ سرد پوار کرشی منتری دلی.
اچھا آپ کو پرسکار ملا تھا؟
جی.
یہ بتائیے کیسی رہی اس بار آلو کی فصل؟
آلو کی پیداوار ان سال بہت ڈاؤن گئی ہے, قدرت نے بھی اسے مارا ہے اور سرکار بھی ہمیں مار رہی ہے.
بہت سارے پروگرام بھی ہوئے لیکن اس دوران, جیسے فیچر والے پروگرام, آپ کو کچھ یاد آتے ہیں؟
جی مجھے یاد ہے نئی پیڑھی, ایک بڑا عمدہ پروگرام جو وشنو شنکر اور سلمہ زیدی کیا کرتی تھی, اس کا بڑا یوگدان تھا, اور اس کے بعد پھر ہم لوگ کھیل اور کھلاڑی کیا کرتے تھے اور لائیو اس کا پرسارن ایک ہوتا تھا, بالکل لائیو.
اور ریحان فضل بھی کرتے تھے,
ریحان فضل, ملینی رو.
بھارت کی کھیل دنیا, میں ہوں ملینی رو. سویکار کیجئے نمسکار, کیسے کیسے کھیل دکھا گیا, کہیں ترنگے کی شان بڑھاتے پدک منچ پر پہنچے بھارتی کھیل آکاش کے نئے پرانے ستارے.
Now he wins gold. Vikas Gowda of India.
Susha Kumar then gets the gold medal. تو کہیں کھیل کے میدان کے باہر سج گئے اکھاڑے.
کرکٹ کو گندا کرنے والے لوگوں کو कोई राहत मिलने वाली नहीं है। हमारे देश का सर्वोच्च न्यायालय क्रिकेट को जेंटलमैन गेम बनाने जा रहा है।
मुझे जहां तक याद होता है आपने एक बहुत ही दिलचस्प और मुश्किल विषय पर भी पूरी सीरीज आपने तैयार की थी।
हाँ,
काम की बात।
आपने बहुत अच्छा याद दिलाया। यौन शिक्षा पर एक श्रृंखला हमने प्रसारित की और उसमें हमने बाकायदगी से खुलकर सारी बातें की।
उसमें भी कई बैरियर्स टूटे, कई चीजें आप लोगों ने तोड़ी, नए सिलसिले शुरू किए
और श्रोताओं के उसमें बहुत बड़ी तादाद में खत आते थे और जब 10,000 खत हमारे पास में आए तो उन 10,000 खतों को हमने एक बहुत बड़ी सेक्सोलॉजिस्ट होती थी प्रोफेसर प्रेमा बाली, ऑल इंडिया इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज में प्रोफेसर होती थी, और उनको वो सारे खत भेजे। फिर उन्होंने उसका विश्लेषण किया और विश्लेषण करने के बाद में फिर हमने बीबीसी हिंदी रेडियो पर ही वो पूरी एक रिपोर्ट प्रसारित की जिसमें ये कहा गया कि किस तरह की समस्याओं से भारतीय नौजवान जूझ रहे हैं।
मैंने हस्तमैथुन किया, फिर मुझे स्वप्न दोष होने लगा जिसकी वजह से मेरी सेक्स की शक्ति जाती रही।
फिर हमारे साथी मधुकर उपाध्याय ने केंसारो विवा, जो अफ्रीकन राइटर हैं, ड्रामे किए और वो ड्रामे मैंने प्रोड्यूस किए थे, मैंने उनका निर्देशन किया और वो बहुत कमाल की सीरीज थी।
ऑर्डर तो है,
वाकी ठोकी का ऑर्डर तो ये सनम माने करे।
तुम्हारा सीनियर कौन है?
अजी वो सर, सर ये आपसे बात करना चाहता है।
गुड मॉर्निंग सारो विवा।
गुड मॉर्निंग।
नहीं 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 नहीं, आपको नीचे उतरने की जरूरत नहीं, मैं दो सिपाहियों को आपकी कार में भेज देता हूँ, अब हेडक्वार्टर में मुलाकात होगी।
मधुकर उपाध्याय ने ही शेक्सपियर की एक और मशहूर नाटक कॉमेडी ऑफ एरर्स, उसका भी हिंदी में अनुवाद किया और उसको भी प्रोड्यूस किया।
मालिक
मजाक समझते हो? एक हजार मार्क सोने की चाली।
रुक जाइए मालिक,
चक मार देते हो? नहीं छोड़,
रोक लीजिए, हाथ रोक लीजिए मालिक, मुझे मत मारिए, मैं जाता हूँ।
ललित जोशी हमारे साथी, उन्होंने फिल्मों पर बहुत अच्छी श्रृंखला
जी, जी मुझे
जिसके लिए वो बॉम्बे और हिंदुस्तान में कई जगहों पे गए और उन्होंने फिल्म वालों से इंटरव्यूज किए और खास से वो मशहूर हुए थे वो इंटरव्यूज अपने वक्त में।
और कितनी बार बताना पड़ेगा उस बात का जिक्र तक तो चली मुझे।
19वीं शताब्दी ने जाते जाते एक ऐसा चमत्कार दुनिया की झोली में डाला जो आने वाली शताब्दी में साहित्य, संगीत और कला के सभी रूपों को आत्मसात कर अपनी संपूर्ण अभिव्यक्ति में इन सब को पीछे छोड़ गया।
एनवायरनमेंट पे शिवकांत ने एक बहुत जबरदस्त प्रोग्राम किया था जो मेरे ख्याल से बाद में हुआ था, गालिबन मेरे जमाने में नहीं हुआ था, लेकिन उसको भी एबीयू अवार्ड मिला। आपने बीबीसी रेडियो में ज्यादातर वक्त जो गुजारा वो दिल्ली में रह के गुजारा
जी।
और ये तब की बात है जब आईफेक्स बिल्डिंग में बीबीसी का दफ्तर होता था और अब बीबीसी का दफ्तर जो है वो वहां नहीं होता, कस्तूरबा गांधी मार्ग पर होता है। उस दफ्तर से कुछ जुड़ी हुई यादें हैं आपकी हिंदी रेडियो की?
सब एक तो बड़ी जबरदस्त याद वो है कि एक बड़ा ठंडा सा दिन था, मतलब हर तरह से ठंडा, ठंड भी लग रही थी और कुछ हो भी नहीं रहा था खबरों में। पार्लियामेंट संसद में सेशन चल रहा था, 13 दिसंबर था 2001 और अचानक कुछ लगा कि कुछ पटाखे फूटे हैं बाहर। तो हम लोग ने सोचा पता नहीं क्या हो रहा है और दो मिनट में ऐसे ही देखा तो देखा कि भगदड़ सी मची हुई है बाहर, क्योंकि हम लोग संसद के बहुत करीब थे, शायद सबसे करीबी दफ्तर पीटीआई जो न्यूज एजेंसी है, वो प्रेस ट्रस्ट ऑफ इंडिया, वो तो है ही करीब, लेकिन उसके अलावा हम ही लोग सबसे करीब थे। तो हमारे रिपोर्टर्स वगैरह बाकायदा भागे हैं हम लोग संसद की तरफ और तब तक गेट बंद हो चुके थे। तो संसद में जो पूरा उस वक्त बहुत ही भयानक घटनाक्रम रहा उस दिन का और हमला हुआ संसद पे, उस वक्त हम लोग बिल्कुल सोचिए वहीं से दौड़ के भागे थे। तो वो इतना बड़ा सेंटर था, एक केंद्र था, भले ही वीपी सिंह हो, वो जनता दल का टूटना, बिखरना, समेटना, एक साथ आना, सब कुछ लगभग 1 किलोमीटर की दूरी में होता था। तो कई दफा जब सवारी नहीं मिलती थी, गाड़ी नहीं स्टार्ट हो रही है, तो दौड़ ही के हम लोग प्रेस कॉन्फ्रेंस में चले जाते थे या आते जाते। तब तो इतनी सिक्योरिटी, सुरक्षा का भी तामझाम नहीं होता था, लेकिन लोगों को वहीं से पकड़ के हम लोग ऊपर ले आते थे अपनी पहली मंजिल पे मुखातिब होने से और माइक्रोफोन पे बात करने के लिए बीबीसी श्रोताओं से।
देखिए, मैं सिर्फ बीबीसी हिंदी रेडियो के श्रोताओं से ये कहना चाहता हूं कि मेरा रेडियो से जो गहरा संबंध था वो आज भी है। मैं रेडियो पढ़ाता हूँ, रेडियो सिखाता हूँ, बहुत सारे ऐसे नौजवान बच्चे हैं, लड़के लड़कियां, जिनको तरह तरह की चीजें मैं रेडियो में सिखा रहा हूँ कि कैसे आप रेडियो डॉक्यूमेंट्री बनाएं, कैसे जो ऐसे विषय हैं जिन पे कोई आवाज नहीं उठाता, आप आवाज उठाइए और न सिर्फ आवाज उठाइए बल्कि रेडियो अब इतना आम हो गया है और इतना सस्ता हो गया है कि आप इसको दुनिया भर में फैला सकते हैं। मतलब ये कि आप अपने मोबाइल फोन को ले जाके उस पर पूरा प्रोग्राम बना सकते हैं, रिकॉर्ड कर सकते हैं और ब्रॉडकास्ट भी कर सकते हैं। तो मुझे अच्छा लगता है कि मैं रेडियो से जुड़ा हुआ हूं और बीबीसी हिंदी रेडियो ने मुझे ये मौका दिया कि मैं यहां आके इतिहास पे भी नजर डालूं।
जो आपने कहा बिल्कुल 100% सही है, क्योंकि रेडियो सबसे बेहतरीन और सोफिस्टिकेटेड एक मीडियम है। मतलब जहां लोग इसको कल का एक माध्यम मानते हैं, मुझे तो लगता है ये आने वाले कल का इसमें वो है, क्योंकि महंगे महंगे स्मार्टफोन, बड़ा पैसा हम लोग दे रहे हैं 3G 2G का, उसमें क्या होता है, लोग रेडियो पे क्रिकेट कमेंट्री सुन रहे हैं फोन पे अपने। तो घूम फिर के तो बात आई कि आवाज की, कि कोई कहीं से आपसे कनेक्ट कर रहा है, तो उस आवाज का, खबर आवाज, एक अपनापन रेडियो में हर मिजाज के लिए एक आउटलेट है, और बहुत, जिस तरह से कहा जाए कि सस्ता, टिकाऊ और खूबसूरत। और आप यूं देखिए कि जब कश्मीर वगैरह में जलजला आया, सब कुछ तबाह हो गया, सिर्फ रेडियो एक महज एक माध्यम था। नेपाल में भी अभी जब जलजला आया उत्तराखंड में, तो रेडियो ही एक माध्यम था जिससे कम्युनिकेशन मेंटेन रहा, संचार का एक बड़ा जबरदस्त साधन है। और मेरा तो जहां तक करियर का सवाल है, मेरा तो कुछ उलट पुलट ही मामला रहा। मैंने टेलीविजन से शुरुआत की, फिर रेडियो और प्रिंट और अब इंटरनेट। लेकिन रेडियो एक तरह से जो रिश्ता है, जो एक कुर्बत सी महसूस होती है, वो किसी और माध्यम से महसूस नहीं होती। और बीबीसी ने इतना हम सब लोगों को दिया, तो उसी स्पिरिट से हम लोग अब काम करते हैं। हम जिस भी माध्यम में हो, उसमें जो मयार स्टैंडर्ड्स उसमें जो सेट किए गए हैं, हम उसी का एक हिस्सा हैं आज। और बहुत बहुत धन्यवाद बीबीसी का कि उसने परवेज आलम साहब को और मुझे, सीमा चिश्ती को, इस लायक समझा कि हम कुछ बातें आपसे कर सकें।
धन्यवाद और नमस्कार।
नमस्कार।